हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ धेरै मानिसहरूले परमेश्वरको अस्तित्वलाई र खुसी सान स्वीकार त गर्छ, तर त्यो स्वीकारोक्तिले उनीहरूको जीवन जिउने त्यो शैलीमा खासै परिवर्तन ल्याउँदैन, फरक पार्दैन। यसको लागि एउटा शब्द छ, व्यावहारिक नास्तिकवाद, प्र्याक्टिकल एथिज्म। यसले यस्ता मानिसहरूलाई बुझाउँछ कि जो परमेश्वर हुनुहुन्छ भन्ने विश्वास त गर्छन् तर उहाँ नहुनु भए चाहिँ उनीहरू जिउँछन्। परमेश्वर हुनुहुन्छ भनेर विश्वास त गर्छ तर उनीहरू जिउने क्रममा चाहिँ परमेश्वर नहुनु भए चाहिँ उहाँको बिना डर उहाँको आदर उहाँको उपस्थिति ध्यानै नदिजिरहेको हुन्छ। परमेश्वरलाई उनीहरूले गम्भीरतापूर्वक लिँदैनन्। जब मानिसहरूलाई आशिष चाहिन्छ, समृद्धि चाहिन्छ, चङ्गाई चाहिन्छ, तब मात्र उनीहरू परमेश्वरतर्फ फर्किन्छन्। तर जबसम्म जीवन सब ठिकठाक छ, जब जीवन सुख सुविधा बित्छ, जब जीवन राम्रोसँग चलिरहेको छ, तब मानिसहरूले परमेश्वरलाई बिर्सिदिन्छ। उहाँ न त मानिसहरूको दैनिक सरोकारको विषय बन्नुहुन्छ, न त वास्तविक चासोको विषय नै। बितेको यो हप्ताको बारेमा यसो विचार गर्नुहोस् न, तपाईँले कति समय परमेश्वरको बारेमा कुरा गरेर बिताउनु भयो? सबैले सायद राजनीतिको विषयमा, खेलकुदको विषयमा, अरू धेरै चलचित्रको विषयमा, विभिन्न विषयमा कुराकानी गर्नुभयो होला सायद, तर ती कुराकानीहरूमा कति प्रतिशत तपाईँले परमेश्वरको विषयमा कुरा गरेर बिताउनु भयो? अन्त तपाईँले सुन्नुभएको चर्चाहरू, कुराकानीहरू कतिवटा परमेश्वरको बारेमा थियो? आजको मानिसहरूमा परमेश्वरप्रति कुनै पनि रुचि छैन, ईश्वरप्रति कुनै रुचि छैन। धेरैलाई धेरैले त परमेश्वरलाई ईश्वरलाई व्यवस्था गरेरै जिउन सकिन्छ भन्ने ठानेका छन्। ईश्वरको खाँचै मान्छेले महसुस गरेको छ। कतिपय लाग्छ कि ईश्वरको बारेमा चर्चा गर्नु भनेको, उहाँको बारेमा चासो दिनु भनेको आफ्नो स्वतन्त्रता गुमाउनु हो। मानव मानव जीवन कुनै अज्ञात र शक्तिशाली अस्तित्वको भयद्वारा नियन्त्रित छ। अरू कतिलाई त उहाँको वास्ता नगरी जिउनु नै सुखी जीवनको सर्वोत्तम, सबभन्दा राम्रो, उत्तम मार्ग हो भन्ने भ्रम छ, किनकि ईश्वरको उपस्थितिलाई, उहाँको अस्तित्वलाई साँच्चै स्वीकार्नु भनेको, आफ्नो जीवनमा स्वीकार्नु भनेको स्वतन्त्रता गुमाउनु भन्ने कतिलाई लाग्छ। यस्ता मानिसहरू पनि छन् जो परमेश्वर विश्वास त गर्छन् तर एकमात्र सत्य परमेश्वरमा भन्ने विश्वास गर्दैन। उनीहरू अनेकौँ देवी देवताहरूमा आशा राख्छन्, आस्था राख्छन् र ती सबैलाई खुसी पार्ने प्रयास गर्छन्। सायद तपाईँले यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला, तपाईँले सुसमाचार सुनाउने क्रममा, म सबै भगवान्लाई मान्छु, म सबै ईश्वरलाई मान्छु, म सबै ईश्वरलाई रेस्पेक्ट गर्छु, आदर गर्छु। र अरू कतिपयका लागि भने उनीहरूको लागि ईश्वर फरक देखिन्छ। कसैको लागि पैसा नै ईश्वर, त कसैको लागि मान प्रतिष्ठा र इज्जत नै उनीहरूको ईश्वर बनेको छ। कसैको जीवनमा करियर ईश्वर बनेको छ, कसैको लागि अध्ययन ईश्वर, गड बनेको छ भने कसैको जागिर ईश्वर बनेको छ। संसारगत कुराहरूले ईश्वरको स्थान ओगटेको छ। वास्तवमा जसले तपाईँ र मेरो जीवनलाई, तपाईँ र मेरो हृदयलाई पूर्ण रूपमा नियन्त्रण गर्छ र जसको वरिपरि तपाईँ र म घुम्छौँ, तपाईँ मेरो जीवन घुम्छ, नाच्छ, त्यही नै तपाईँ मेरो ईश्वर हो। तर विचार गर्नुहोस्, यदि वास्तवमा त्यहाँ केवल एकमात्र परमेश्वर हुनुहुन्छ भने नि, यस्तो परमेश्वर जसले कुनै, जसको कुनै प्रतिद्वन्दी छैन र जो मात्र हाम्रो पूर्ण श्रद्धा र आराधनाको योग्य हुनुहुन्छ, अनि यस्तो परमेश्वर जसले उहाँको पवित्र नाउँलाई दिनुपर्ने आदर र महिमा दिन इन्कार गर्नेहरूको न्याय गर्नुहुन्छ, यदि यस्तो परमेश्वर अस्तित्वमा छ भने नि, क्यान वी इग्नोर दिस गड? कि उहाँको अस्तित्वलाई इन्कार गरेर व्यवस्था गरेर हामी जिउन सक्छौँ? मित्र, बाइबलको परमेश्वर वास्तवमा, बाइबलले प्रकट गर्ने परमेश्वर वास्तवमा यस्तै किसिमको परमेश्वर हुनुहुन्छ। परमप्रभु मात्र परमेश्वर हुन्छ। उहाँ धेरै मध्येका एक हुनुहुन्न जसलाई तपाईँले मानिदिए पुग्छ, तर एकमात्र हुनुहुन्छ उहाँ, एकमात्र जीवित र सत्य परमेश्वर। उहाँले आफ्नै महिमाको लागि यो सारा संसार सृष्टि गर्नुभयो र उहाँको सामर्थ्यले सबै संसारलाई थाम्नुहुन्छ र उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुन्छ र उहाँले नि चाहनु भए अनुसार, उहाँको इच्छा अनुसार, उहाँको अभिप्राय अनुसार मुक्ति दिनुहुन्छ। सो बाइबलको परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जसलाई तपाईँले सजिलै व्यवस्था गर्न सक्नुहुन्न। उहाँ त यस्तो परमेश्वर हुनुहुन्छ जसबाट तपाईँ कहिले उम्कन सक्नु, ढिलो वा चाँडो संसारमा या यो पृथ्वीमा या पछि न्यायको दिनमा तपाईँले परमप्रभु वास्तवमा को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुहुनेछ। र जब तपाईँले बाइबलको परमेश्वरको सामना गर्नुहुन्छ, वेन यु इन्काउन्टर द गड अफ द बाइबल, तब तपाईँले उहाँलाई एउटा बिल्कुलै फरक क्याटेगोरीको, फरक स्तरमा तपाईँले पाउनुहुनेछ। उहाँलाई अरू ईश्वरहरूको क्याटेगोरीमा सम्भव राख्न सक्नुहुन्न। हिज डिफरेन्ट। उहाँ कुनै निश्चित क्षेत्र वा समुदायमा सीमित हुनुभएको त्यो घरेलु देउता हिज उहाँ हुनुहुन्न, त्यो घरेलु देउता हुनुहुन्न। द गड अफ द बाइबल इज नट अ लोकल गड, इट्स नट डोमेस्टिकेटेड गड, इज द गड अफ द युनिभर्स। उहाँलाई कुनै सीमा वा बन्धनमा राख्न सकिँदैन। उहाँ त सार्वभौम, सर्वरिन, सर्वशक्तिमान, ओम्निपोटेन्ट, सर्वव्यापी, ओम्निप्रेजेन्ट र सबै कुरालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्नुहुने परमेश्वर हुनुहुन्छ। र मिश्रका राजा फारोले पनि इसरायलका परमेश्वर, बाइबल परमेश्वरको बारेमा यही सत्यतालाई महसुस गरे, तर एकदमै कठिन तरिकाले महसुस गरे, जसलाई उनले तुच्छ ठानेर व्यवस्था गर्ने दुस्साहस गरिरहेका थिए र सोधेका थिए कि हु इज द लोर्ड, परमप्रभु को हो। त्यही सत्यतालाई आज हामी वचन खण्डबाट हेर्नेछौँ। सो तपाईँसँग बाइबल छ भने कृपया मसँगै 110 प्रस्थान 6 अध्यायलाई पठाउनुहोस्। प्रस्थान 6 अध्याय, आज हामी 6 अध्यायको 28 पददेखि दस अध्यायको 29 पदसम्म हेर्नेछौँ। मैले तपाईँलाई पहिले भनिसकेको छु, म पढ्नेवाला छैन आज सबै, होइन भने मेरो सबै पढ्यो भने 2 घन्टामा बच्न सकिन्छ। तर मलाई थाहा छ तपाईँको 1 बजे तपाईँको प्लान छ, 12:30 बजे तपाईँको केही प्लान छ, हामी 12 बजीसम्म सक्ने प्रयास गर्नेछौँ, वा 12:15सम्ममा। सो म केवल 6 अध्यायको 28 पददेखि 7 अध्यायको 7 पदसम्म मात्र पढ्नेछु, र पछि बिस्तारी बिस्तारी वचन हामी हेर्दै जाँदाखेरि त्यो विभिन्न खण्डहरूलाई हामी हेर्दै जानेछौँ। ओके, प्रस्थान 6 अध्याय, एक्सोडस च्याप्टर 6, वी लुकिङ एट वर्स 28 अनवर्ड्स अन्टिल च्याप्टर 10 वर्स 29। यो बाइबलको दोस्रो पुस्तक हो, बाइबलको पृष्ठहरू त्यो तपाईँ म सुनिरहेको छु कागजको आवाज। सो बाइबलको दोस्रो पुस्तक हो, अगाडिबाट सुरु गर्नुभयो भने चाँडै भेटाउनुहुन्छ, पछाडिबाट खोज्नु हुँदैछ भने तपाईँलाई वचन सकिसक्दा सायद तपाईँले भेटाउनुहुन्छ होला। ओके, सो यो अगाडिको अगाडिबाट खोज्नुहोस्, दोस्रो पुस्तक हो। हामी प्रस्थानमा छौँ, 6 अध्यायमा हामी आइपुगेको छौँ। हामी प्रस्थान 1 अध्यायको 1 पदबाट सुरु गऱ्यौँ, र हामी यो पुस्तक नसकिन्जेल हामी यसबाट हामी वचन सुन्नेछौँ। केही 28 पद, जुन दिन परमप्रभुले मिश्रमा मूसासित कुरा गर्नुभयो त्यसै दिन यसो भन्नुभयो, म परमप्रभु हो, मैले तँलाई जे जे कुरा भन्न लागेको छु ती सबै मिश्रको राजा फारोलाई भन। तर मूसाले परमप्रभुलाई भने, म बोल्न जान्दिनँ, फारोले कसरी मेरो कुरा खालान् र? तब परमप्रभुले मूसालाई भन्नुभयो, हेर, मैले तँलाई फारोको निम्ति ईश्वर तुल्य बनाएको छु, र तेरो दाजु हारुन तेरो प्रवक्ता हुनेछ, म जे तँलाई हुकुम गर्नेछु तैँले त्यही बता, र तेरो दाजु हारुनले इस्रायललाई त्यसको देशबाट जान दियोस् भनी फारोलाई भन्नेछ, तर म फारोको हृदय कठोर गराइदिनेछु, अनि मेरा चिन्हहरू र आश्चर्य कर्महरूको सङ्ख्या मिश्रमा बढाउनेछु, तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्ने छैन। तब म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठुलो इन्साफ गरिकन म मेरा दलहरू अर्थात् मेरा प्रजा इस्रायललाई मिश्रबाट निकालेर ल्याउनेछु। जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूकै बिचबाट इस्रायललाई निकालेर ल्याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु। म सारा हारुनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभयो बमोजिम तिनीहरूले गरे। फारोसित कुरा गर्दा मूसा 80 वर्षका र हारुन चाहिँ 83 वर्षका थिए। अनि तपाईँलाई थाहा छ त्यसपछि हामी लगभग दसवटा विपत्तिहरू हामी देख्छौँ, दसवटा विपत्तिहरू। अनि वास्तवमा सात अध्यायदेखि यो दस अध्यायसम्म उल्लेख गरेको विपत्तिहरूले हामीलाई परमेश्वरको बारेमा एउटा मुख्य कुरा सिकाउँछ, एउटा मुख्य कुरा कि परमप्रभु मात्र एक परमप्रभु मात्र एकमात्र सत्य परमेश्वर हुनुहुन्छ, परमप्रभु मात्र एकमात्र सत्य परमेश्वर हुनुहुन्छ र सबै थोकमाथि उहाँकै सार्वभौम अधिकार छ, अथवा सबै थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ। परमप्रभु केवल परमप्रभु मात्र साँचो परमेश्वर हुनुहुन्छ र सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो श्रद्धा, भय र आराधनाको योग्य हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो श्रद्धा, भय र आराधनाको योग्य हुनुहुन्छ। परमप्रभु मात्र, केवल परमप्रभु मात्र एक साँचो परमेश्वर हुनुहुन्छ र सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो श्रद्धा, भय र आराधनाको योग्य हुनुहुन्छ। सो बुद्धागत उहाँ लेख्न चाहनुहुन्छ भने परमप्रभु मात्र एक मात्र साँचो परमेश्वर हुनुहुन्छ, उहाँ सबै थोकमाथि सार्वभौम हुनुहुन्छ दोस्रो, र तेस्रो उहाँ हाम्रो श्रद्धा, भय र आराधनाको योग्य हुनुहुन्छ। So there is one thing the plagues teaches about God. The Lord alone is God and sovereign over all. Thus, He alone is worthy of our fear and worship. The Lord alone is God and sovereign over all. Thus, He alone is worthy of our fear and worship. First, the Lord alone is God. Second, He's sovereign over all. And third, He alone is worthy of our fear and worship. So, pahilo, paramprabhu matra sancho parmeshwar hunuhuncha. So, farale sodheko prashnalai prashnalai ekpala samjhinus na. Sayad tapailai yaad chha hola. Farale euta prashna sodheka thiye. Paramprabhu ko hunuhuncha? Ani yo prashna keval euta केही कुरा नजानेर सोधिएको प्रश्न थिएन, यो अज्ञानताको प्रश्न थिएन, बरु यो त एउटा तिरस्कार थियो। फारोले परमप्रभुलाई चिन्दैन थिए र उनी चिन्न पनि चाहँदैन थिए। सो फारो परमप्रभु परमेश्वरको अधिकार स्वीकार गर्न वा उहाँको आज्ञा पालन गर्न कति पनि तयार थिएनन्। त्यसैले फारोलाई के लागेको छ भन्दाखेरि उनले यो परमेश्वरलाई सजिलै व्यवस्था गर्न सक्छन् र आफ्नो इच्छाअनुसार जे पनि गर्न सक्छन्, तर उनले इस्रायलको परमेश्वरलाई अवमूल्यन गरे, कम आकलन गरे, र छिट्टै फारोले यो गल्तीको सजाय, यो कठोर भोगाईबाट सिक्नुपर्ने थियो। सो परमेश्वरले फारोको त्यही प्रश्नको जवाब लगभग दसवटा विपत्तिहरूद्वारा दिनुहुन्छ, दसवटा विपत्तिहरूद्वारा। र अन्तिम विपत्ति, अघि परमेश्वरले नयाँ नौवटा विपत्तिहरू पठाउनुहुन्छ र अन्तत उहाँले दसौँ विपत्तिपछि छुटकारा दिनुहुन्छ। तर हामीले सोध्नुपर्ने प्रश्न भनेको यो किन परमेश्वरले दसवटा विपत्तिहरू पठाउनु भयो? के एउटै विपत्ति काफी थिएन र? परमेश्वर सिधै किन सिधै अन्तिम विपत्तिमा जानु भएन र आफ्नो मानिसहरूलाई मुक्त गर्नु भएन? यसो हुनुको कारण भनेको फारो सुन्न तयार नभएर होइन, अन्त फारोले नै परिस्थितिलाई नियन्त्रण गरिरहेका थिए। अर्को विपत्तिले त मानिसहरू छुटकारा दिएला कि फारोले सुन्ला कि भन्दै परमेश्वरले आशा गर्दै फारोको हृदयको कठोरताप्रति प्रतिक्रिया जनाइराख्नु भएको थिएन। यो कुरा बुझ्नु पर्यो हामीले, होइन यो परिस्थितिको नियन्त्रणमा फारो थिएनन्, परमेश्वर आफै हुनुहुन्छ। फारो परमेश्वरको त्यो रणनीति अनुसार, उहाँको प्लट अनुसार, उहाँको योजनाभित्र ऊ चलिरहेको छ, न कि परमेश्वर फारोको योजनाभित्र, षड्यन्त्रभित्र। सो परमेश्वर आफैले ती दस विपत्तिहरू पठाउनु निश्चित गर्नुभएको थियो ताकि उहाँको महान र सर्वोच्च योजना पुरा होस्। एकपल्ट नौ अध्यायको पन्ध्र पदलाई हेर्नुहोस् न, नौ अध्यायको पन्ध्र पद च्याप्टर 9 वर्स 15। किनकि यदि मैले आफ्नो हात पसारेर तँलाई र तेरो प्रजालाई रुटीले प्रहार गरेको भएदेखि त पृथ्वीबाट मेटिने थिइस्, तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु कि सारा संसारमा मेरो नाउँको घोषणा होस्। सो परमेश्वरले एउटै न्यायको कार्यद्वारा अथवा एउटै विपत्तिद्वारा फारोलाई उहाँले नम्र तुल्याउन सक्नुहुन्थ्यो र मानिसहरू छुटकारा दिन सक्नुहुन्थ्यो, तापनि परमेश्वरले यी दसवटा विपत्तिहरू पठाउनु भयो ताकि उहाँको त्यो शक्ति क्रमिक रूपमा प्रदर्शन हुन सकोस्। उहाँले आफ्नो शक्ति प्रदर्शनको निम्ति उहाँले यसो गर्नुभयो। यसको अन्तिम उद्देश्य भनेको उहाँको त्यो पवित्र नाउँ सारा पृथ्वीभरि घोषित होस् र सबैले उहाँलाई चिनुन् भन्ने नै हो। सो यो विपत्तिहरू पटक पटक पठाइनु पछाडि लुकेको त्यो ठोस उद्देश्य तपाईँ ध्यान दिएर हेर्नुहोस्। यी पदहरूलाई विशेष ध्यान दिनुहोस्, यी पदहरूमा यी विपत्तिको उद्देश्य लुकेको छ यी पदहरूमा। सो सात अध्यायको पाँच पद एकपल्ट हेर्नुहोस्, सात अध्यायको पाँच पद, जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूको बिचबाट इस्रायलहरूलाई निकालेर ल्याउनेछु त मिश्रीले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु। आठ अध्यायको दस पद, उनले भने भोलि अनि मोसाले भने तपाईँको वचन अनुसार होस् र तपाईँले जान्नु होला कि परमप्रभु हाम्रो परमेश्वर जस्तो अरू कोही छैन। आठ अध्यायको बाइस पद, च्याप्टर 8 वर्स 22, तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोसेन प्रदेशलाई चाहिँ छुट्याउनेछु र त्यहाँ झिङ्गाको बथान हुने छैन, तब तैँले जान्नेछस् कि म परमप्रभु यस देशमा छु। आठ अध्यायको बाइस पद, नौ अध्यायको चौध पद, च्याप्टर 9 वर्स 14, नत्र भने यस पल्छ त माथि र तेरो अधिकारीहरू र प्रजामाथि पुरा शक्तिमा मेरा सबै विपत्तिहरू पठाउनेछु ताकि सारा पृथ्वीमा म जस्तो कोही रहेनछ भने तँलाई थाहा होस्। सोह्र पद अघि पढिसकेँ मैले, तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु कि सारा संसारमा मेरो नाउँको घोषणा होस्। दस अध्यायको एक र दुई पद हेर्नुहोस् त, च्याप्टर 10 वर्स 1 एन्ड 2, फेरि परमप्रभुले मोसालाई भन्नुभयो फारो कहाँ जा किनकि उनीहरूका बिचमा मेरा यी चिन्हहरू देखाऊ भनेर मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको छु ताकि मैले कसरी मिश्रीहरूको उपहास गरेँ र उनीहरूका बिचमा कस्ता कस्ता चिन्हहरू देखाए सो तैले आफ्ना छोरा नातिहरूलाई बताउनु र म र परमप्रभु म नै हुँ भने तँलाई थाहा होस्। देख्नुभयो तपाईँले घरिघरि दोहोरिरहेको वाक्यांश भनेको यही हो कि ताकि परमप्रभु नै परमेश्वर हुन्छ भने थाहा होस्, उहाँको नाउँ थाहा होस्, उहाँको बारेमा इस्रायललाई थाहा होस्, फारोलाई थाहा होस् र मिश्रीलाई थाहा होस्, साथै संसारलाई थाहा होस् भनेर परमप्रभु परमेश्वरले यहाँनिर आफ्नो न्याय प्रदर्शन गर्दै हुनुहुन्छ विपत्तिको माध्यमद्वारा। सो प्रिय, यी विपत्तिहरू न्यायका त्यो आकस्मिक घटनाहरू मात्र होइन, यो त पूर्ण उद्देश्यपूर्ण छ। यसमा उद्देश्य चाहिँ यो अन्धधुन्ध भएको कुरा होइन र यी विपत्तिहरूको मुख्य सार नै यो देखाउनु हो कि परमप्रभु अरू ईश्वर जस्तो हुनुहुन्न, उहाँ मात्र एकमात्र सत्य परमेश्वर हुनुहुन्छ, उहाँको सामर्थ्य र नाम फारोलाई मात्र होइन तर आज हामी लगायत सारा पृथ्वीलाई थाहा होस् भन्ने नि उहाँको इच्छा हो। सामान्यतया यदि तपाईँले आफ्नो परिचय दिनु पऱ्यो भने तपाईँ आफ्नो नाम काम वा पदको बारेमा बताउनुहोस्, तर यी विपत्तिहरू त परमेश्वरले स्वयं उहाँको परिचय दिने एउटा विशेष तरिका थियो। यो उहाँको घोषणा थियो विपत्तिहरू कि म नै परमप्रभु, म यहोवा परमेश्वर हुँ, म हुँ जो म हुँ वाला परमेश्वर हुँ। सबैहरू परमेश्वर परमप्रभु परमेश्वर बाहेक अरू कुनै ईश्वर छैन, वास्तवमा उहाँको कुनै प्रतिद्वन्दी छैन। गड हेज नो राइभल्स, उहाँ अदित्य हुनुहुन्छ, उहाँ विशिष्ट हुनुहुन्छ, उहाँभन्दा अघि कोही थिएन, उहाँ पछि कोही हुनेवाला छैन, उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ, जो सधैँभरि हुनुहुनेछ। र दोस्रो, परमप्रभु परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। सो परमप्रभु नै एकमात्र साँचो परमेश्वर हुनुहुन्छ, परमप्रभु नै याहवे परमेश्वर नै एलओआरडी परमेश्वर नै महु जो महु भन्ने परमेश्वर नै उहाँ मात्रै साँचो परमेश्वर हुनुहुन्छ, उहाँ बाहेक अरू कोही ईश्वर छैन। तर उहाँ केवल साँचो परमेश्वर मात्र हुन्न, परमप्रभु नै साँचो ईश्वर परमेश्वर मात्र हुन्न, तर उहाँ सबै थोकमाथि सार्वभौम पनि हुनुहुन्छ, हि सोभरिन ओभर अल। पहिलो भने उहाँ मानव हृदयमाथि सार्वभौम हुनुहुन्छ, गॉड इज सोभरिन ओभर ह्युमन हार्ट। मानव हृदयमाथि परमेश्वरको सार्वभौमिकता सबभन्दा राम्रो गरी स्पष्ट ढङ्गले यहाँ जस्तो गरी कहीँ पनि सायद प्रकट भएको छैन। परमेश्वरले फारोको कठोर हृदयमाथि आफ्नो प्रभुत्व कायम राख्नुहुन्छ। दसवटा विपत्तिहरूको विवरण पढ्दा हामीलाई लाग्न सक्छ, यदि परमेश्वर यदि फारोले आफ्नो हृदय अलिकति मात्र नरम पारेको भए बनाएको भए यो विपत्तिहरू रोकिने थियो। तर यो हाम्रो मानवीय बुझाइ मात्र हो। वास्तविकता के हो भने फारो आफ्नो निर्णयहरूको लागि पूर्ण रूपमा जिम्मेवार छन्, तर ती घटनाहरूको नियन्त्रणमा भनेर थिएनन्। परिस्थितिको त्यो बागडोर त केवल परमेश्वरको हातमा छ। यसको अर्थ यो होइन कि इस्रायलीहरूको छुटकारा सजिलै हुनेवाला थियो। मोसाराहरूले तत्कालीन त्यो विश्वकै शक्ति सबैभन्दा शक्तिशाली सम्राटको अगाडि उभिएर पटक पटक चुनौती दिनुपर्ने थियो। तर असम कुरा के छ भने यहाँनिर यस पटक भने यहाँ फारोको सामु मोसा जानलाई एकदमै हिचकिचाइरहेको छन्। फारोले मोसा कुरा सुन्ला भन्ने नै लागेको छैन। त्यसकारण हामी अब अगाडिबाट हामी फेरि हेर्दै जान्छौँ प्रस्थान छ अध्यायको 28 पददेखि, प्रस्थान छ अध्यायको 28 पद, जुन दिन परमप्रभुले मिश्रमा मोसासित कुरा गर्नुभयो त्यसै दिन यसो भन्नुभयो, म परमप्रभु हुँ, मैले तँलाई जे जे कुरा भन्न लागेको छु ती सबै मिश्रको राजा फारोलाई भन्। तर मोसाले परमप्रभुलाई भने, म बोल्न जान्दिनँ, फारोले कसरी मेरो कुरा खालान् र? यो तपाईँले कहिले प्रिचिङ क्लास प्रचार कसरी गर्ने भन्ने त्यो कक्षा लिनुभएको छ भने त्यहाँ खण्डको व्याख्या गर्न मात्र होइन त्यसलाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने डेलिभरीको बारेमा पनि, आँखाको हावभाव, सम्पर्क, आई कन्ट्याक्ट, शरीरको हावभाव र बोल्ने शैली भन्ने कुरा पनि त्यहाँ सिकाइन्छ। यसलाई हामी प्रचार कला शास्त्र होमोलिटिक्स हामी भन्दछौँ। तर एकजना प्रभुजन मार्टिन लोइड जोन्सले एउटा गम्भीर चेतावनी दिनुभएको छ, प्रवचन कहिलेकाहीँ केवल एउटा कला वा प्रस्तुति शैलीमा मात्र सीमित हुनसक्छ। जब प्रस्तुतिको शैलीले पवित्र आत्मामाथिको निर्भरता र सन्देशको ईश्वरीय अधिकारलाई उजेलमा पार्छ, तब त्यो प्रचार होइन केवल एउटा प्रदर्शन मात्र बन्न पुग्छ। साँचो प्रचार भनेको पुल्पिटको अभिनय होइन, यो त परमेश्वरको जीवित वचनको घोषणा हो, मार्टिन लोइड जोन्स भन्नुहुन्छ। जब मोसालाई फारो कहाँ पठाइयो, तपाईँलाई थाहा छ मोसाको विषयमा उनी हडबड आउँथे, हिचकिचाउँथे, बोल्नमा अलिकति सङ्घर्ष गर्थे, र सांसारिक नजरबाट हेर्दाखेरि मोसालाई अलिकति प्रचार कलाको खाँचो छ जस्तो छ, थोरै होमोलिटिक्सको खाँचो छ जस्तो देखिन्छ उसलाई हेर्दाखेरि। तर वास्तविकता मोसालाई त्योभन्दा कयौँ गुणा बढी परमेश्वरको सामर्थ्यको खाँचो थियो। उसलाई बोल्न आउँदैन थियो यस, तर परमेश्वर मोसाको साथमा हुनुहुन्थ्यो, उनलाई परमेश्वर खाँचो थियो, जो शक्तिशाली राजाहरू ठुला राष्ट्रहरू स्वयं मोसाको आफ्नै मुखमाथि पनि उहाँ सार्वभौम हुन्छ। त्यसैले अध्याय पाँच अध्याय सरी सात अध्याय एक पद परमप्रभुले मोसालाई यसरी भन्नुभयो, तब परमप्रभुले मोसालाई भन्नुभयो, हेर मैले तँलाई फारोको निम्ति ईश्वर तुले बनाएको छु र तेरो दाजु हारुन तेरो प्रवक्ता हुनेछ। अनि हामी यहाँबाट देख्छौँ कि सुरुदेखि नै कि यो लडाइँ वास्तवमा मोसा भर्सेस फारोको थिएन, यो लडाइँ त परमेश्वर भर्सेस फारोको थियो। त्यसैले मोसाका शब्दहरूलाई अब हल्का रूपमा लिनु भनेको परमेश्वरको शब्दहरूलाई हल्का रूपमा लिनु थियो फारोको लागि। मोसालाई इन्कार गर्नु नसुन्नु भनेको परमेश्वर स्वयंलाई नसुन्नु इन्कार गर्नु थियो। अनि परमेश्वरको यहाँ एउटा निश्चित योजना थियो कि मिश्र देशमा आफ्ना आश्चर्य कर्म र चिन्हहरूलाई प्रदर्शन गर्ने, ती मार्फत आफ्नो महिमा प्रकट गर्ने र उहाँ मात्र एकमात्र परमप्रभु हुनुहुन्छ भने सारा संसारलाई देखाउने, तर फारो म त यो सत्यलाई स्वीकार्ने पक्षमा थिए, न त परमेश्वरका मानिसहरूलाई सहजै जान दिनेवाला नै थिए, किनकि परमेश्वरले फारो हृदयलाई कठोर पारिदिनुभयो, त पारिदिनु भएको थियो, र फारो आफैले पनि आफ्नो हृदयलाई कठोर पार्दै थिए। अनि हामीले बाइबलमा सामना गर्ने एउटा कठिन सत्यता हो, तपाईँ फेरि यहाँ सात अध्यायमा हेर्न सक्नुहुन्छ, दुई पद, म जे तँलाई हुकुम गर्नेछु तैँले त्यही बता, र तेरो दाजु हारूनले इस्रायललाई त्यसको देशबाट जान दियोस् भनी फारोलाई भन्नेछ। पद तिनलाई हेर्नुहोस् त, तर म फारोको हृदय कठोर गराइदिनेछु अनि मेरा चिन्हहरू र आश्चर्य कर्महरूको सङ्ख्या मिश्रमा बढाउनेछु। बाइबलमा हामीले सामना गर्ने एउटा कठिन सत्यता हो, परमेश्वरले फारोको हृदय कठोर पार्नुहुन्छ। तपाईँले सुन्नुभयो भर्खरै यहीँ लेखिएको छ, परमप्रभु परमेश्वरले फारोको हृदय कठोर पार्नुहुन्छ। साथ तपाईँले यो पनि पढ्न पाउनुहुन्छ कि फारो आफैले पनि आफ्नो हृदय कठोर पार्छन्। सो फारो आफ्ना हृदयलाई कठोर पारेकोमा ऊ स्वयं जिम्मेवार छ, र परमेश्वरलाई कति पनि दोष दिन मिल्दैन। तर फेरि परमेश्वरले पनि फारोको हृदयलाई कठोर पार्नुहुन्छ। सो अब हाम्रो कन्फ्युजन भनेको, हाम्रो डिलेमा भनेको, हामीले बुझ्न नसकेको कुरा भनेको, परमेश्वरको प्रबन्ध, परमेश्वरको प्रोभिडेन्स, प्रबन्ध र ह्युमन रेस्पोन्सिबिलिटी, होइन, मानिसको जिम्मेवारी कसरी सँगै काम गर्छ हामी बुझ्न सक्दैनौँ। एकदम गाह्रो विषय, अनि यो व्याख्या म गर्ने कोसिस पनि गर्दिनँ, तर हामीले यी दुवै सत्यलाई स्वीकार गर्नुपर्छ। फारोले पनि आफ्नो हृदय कठोर पारेका छन्, र परमप्रभु परमेश्वरले पनि फारोको हृदय कठोर पारिदिनुहुन्छ, किनकि बाइबलले यो दुइटै सत्यतालाई यहाँ सँगसँगै राखेका हामी पाउँछौँ। त्यसैले मोसा र हारूनले भने परमेश्वर कहाँ परमेश्वरको तर्फबाट फारो कहाँ गएर जे जे भन्नु पर्थ्यो त्यही त्यही भन्नु पर्थ्यो। यो जान्दा जान्दै उनीहरूलाई थाहा छ कि फारोलाई जान दिनेवाला छैन, किनकि परमप्रभुले फारोको हृदय कठोर पारिदिनुहुनेछ, तर पनि उनीहरू जानु पर्थ्यो। उनी मोसा र हारूनले यसरी भन्नु मिल्दैन थियो कि यदि त यदि फारोलाई हामी जान दिँदैन भने तपाईँले फारोको हृदय कठोर पारिदिन्छ भने हामीले गएर किन प्रसार गरिराख्ने। तर मोसा र हारून फारोको सामु जानै पर्थ्यो, र उनीहरूको यो प्रचार, यो घोषणा, यो आदेश साँचो हुनुपर्थ्यो, जेन्युइन हुनुपर्थ्यो, साँच्चै नै। र फारोसँग कुरा गर्दाखेरि उनीहरूले परमेश्वरमाथि भरोसा राख्नु पर्थ्यो कि परमेश्वर आफैले आफ्नो योजना आफ्नै समयमा पुरा गर्ने उहाँले युद्ध गर्नुभएको थियो। त यो आज ठ्याक्कै सुसमाज प्रचार गर्न हामी पठाइएको विषयमा हामी होइन हामी बुझ्न सक्छौँ। हामी यस्ता मानिसहरूलाई सुसमाचार पठाउन हामी प्रचार गर्न हामी पठाइएका छौँ जो आफ्नो पाप र अपराधहरूमा मरेका छन्, अनि हामीलाई थाहा छ उनीहरूसँग सुन्नलाई कान छैन, उनीहरूले विश्वास गर्न सक्दैन। पापी मानिसले सुसमाचार विश्वास गर्न सक्दैन, मरेको मानिसले कुनै प्रतिक्रिया जनाउँदैन। हामीलाई थाहा छ मानिसले आफ्नै बल र क्षमतामा परमेश्वरको वचनको सत्यता सुन्न सक्दैन, सुन्न चाहँदैन, उनीहरूको हृदय स्वभाव अहिले कठोर छ। त्यही पनि हामी गएर उनीहरूलाई प्रचार गर्नुपर्छ, होइन र त्यही पनि हामीले गएर उनीहरूलाई ख्रिस्टको बारेमा सुनाउनुपर्छ। अनि परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्वरले आश्चर्य कर्म गर्नुहुन्छ, हृदय त्यो मरेको हृदयमा जीवनको श्वास उहाँले नै फुकिदिनुहुन्छ। त्यसैले हामी मानिसहरूलाई पश्चाताप गर्न र ख्रिस्टमा भरोसा गर्न आह्वान गर्छौँ। उनीहरू आफै सक्षम भएकोले होइन, तर परमेश्वरको अगाडि उनीहरू त्यसो गर्न जिम्मेवार भएकोले। सो मोसाराहरू ठ्याक्कै यही चुनौतीपूर्ण परिस्थितिमा थिए। फारोले उनीहरूबाट प्रमाण खोजिरहेका थिए, अब मानव उनीहरू साँचो सन्देशवाहकहरू हुन् कि केवल छलीहरू हुन् भने जाँच्न फारोले कुनै अलौकिक आश्चर्यकर्मको चिन्हहरूको यहाँनिर माग गरिरहेका छन्। र अब चिन्ह र चमत्कारहरूद्वारा परमेश्वरले यो कुरालाई एकदम स्पष्ट पार्नुहुन्छ, केवल उहाँ मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ, र उहाँ प्रकृतिमाथि हरेक झुटो ईश्वरमाथि समस्त मानवीय शक्तिमाथि यस संसारको प्रत्येक थोकमाथि पूर्ण रूपमा सार्वभौम हुनुहुन्छ, र दोस्रो परमेश्वर प्रकृतिमाथि हरेक झुटो देवतामाथि समस्त मानवीय शक्तिमाथि र यस संसारको प्रत्येक थोकमाथि पूर्ण रूपमा सार्वभौम हुनुहुन्छ। पहिलो परमेश्वर मानव हृदयमाथि सार्वभौम हुनुहुन्छ, र दोस्रो परमेश्वर प्रकृतिमाथि झुटो देवतामाथि समस्त मानवीय शक्तिमाथि र संसारको प्रत्येक थोकमाथि पूर्ण रूपमा सार्वभौम हुनुहुन्छ. गड इज सोभरिन ओभर ह्युमन हार्ट एन्ड गड इज सोभरिन ओभर नेचर ओभर फल्स एभ्री फल्स गड ओभर अल ह्युमन पावर एन्ड ओभर एभ्रिथिङ इन दिस वर्ल्ड. संसारमा एक सबै कुरामाथि उहाँ सार्वभौम हुनुहुन्छ. पद आठलाई हेर्नुहोस् न, पद आठलाई तब भर्न प्रभुले मोसा र हारुनलाई भन्नुभयो, फारो तिमीहरूलाई कुनै आश्चर्यकर्म देखाओ भन्दा तैँले चाहिँ हारुनलाई भन्नु, तपाईँको लौरो लिएर फारोको सामु फ्याँकिदिनुहोस् र त्यो साँप बन्नेछ. तब मोसा र हारुन फारो कहाँ गए र परमप्रभुले आज्ञा गर्नुभयो, बमोजिम गरे. उनीहरूले हारुनले आफ्नो लौरो लिएर फारोनका अधिकारीहरूको सामु फालिदिए र त्यो साँप बन्यो. त्यो साँप बन्यो. त कि फारोले पत्याए त नभ, अँ फारोले पत्याउँदैन. यसपछि पनि फारोले पनि के गर्छ, आफ्नो मिश्रका जादुगरलाई बोलाउँछन् र जादुगरले पनि आफआफ्नो गोप्य सिप प्रयोग गरेर त्यसै गर्छन्, हरेकले आफआफ्नो लौरो फाल्छ, फाल्यो र त्यो साँप बन्यो. तर यही बेलामा एउटा निर्णायक फेरि घटना गर्छ, बाह्र पदलाई हेर्नुहोस् न, तर हारुनको लौरोले उनीहरूका लौरोलाई निल्यो. यसको अर्थ के हो? सो पहिलो कुरा यो बुझ्न आवश्यक छ कि प्राचीन समयमा त्यो मिश्रमा सर्प अथवा साँप दैवी शक्ति र सुरक्षाको प्रमुख प्रतीक थियो. उनीहरूका सूर्य देवताले सर्पको रूप धारण गरेको र फारोको मुकुटमा पनि सर्पको आकृति हुने विश्वास गरिन्थ्यो. त्यसैले हारुनको सर्पले ती फारोका जादुगरहरूको सर्पलाई निल्नु भनेको परमेश्वरले मिश्रको सर्वोच्च शक्तिलाई नै परास्त गर्नुभएको घोषणा थियो. परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरा घोषणा थियो. परमप्रभु मात्र एकमात्र सत्य परमेश्वर हुनुहुन्छ भन्ने घोषणा थियो. उहाँको बराबरी कोही छैन भन्ने घोषणा थियो. यो मिश्रका यी देवताहरू उहाँको अगाडि केही पनि होइनन् भन्ने घोषणा थियो. तर के अब फारोले इस्रायललाई जान देला नि त? के फारोले अब परमेश्वरको कुरा सुन्ला नि त? यति भइसकेपछि त सुन्नु पर्यो नि होइन? फेरि दुःखको कुरो, फारोले अझै सुन्न मान्दैन, तयार छैन. पत्रलाई हेर्नुहोस् न, तर फारोको हृदय कठोर भयो र परमप्रभुले भन्नुभयो अनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्. सफारको हृदय झन्झन कठोर बन्दै गयो. त्यसपछि परमेश्वरले न्यायको रूपमा विपत्तिर पठाउनुहुन्छ, जसले यो स्पष्ट पार्छ कि परमप्रभु मात्र एकमात्र परमेश्वर हुनुहुन्छ जो सबै थोकमाथि सार्वभौम हुनुहुन्छ. र यो विपत्तिले यही कुरा देखाउँदछ कि परमेश्वर मिश्र देशको सबै ईश्वरमाथि सबै भगवानहरूमाथि उहाँ माथि सार्वभौम हुनुहुन्छ भन्ने कुरा प्रत्येक विपत्तिले यही कुरा देखाउँछ. एकपछि अर्को विपत्ति हामी हेर्दै जान्छौँ. पहिलो विपत्ति हेर्नुहोस् न, पहिलो विपत्ति पानी रगतमा परिणत भएको, पहिलो 7:14-25 म 20-21 मात्र पढ्छु. रगतको विपत्ति. तब मोसा र हारुनले परमप्रभुको आज्ञा बमोजिम गरे, फारो र उनका अधिकारीहरूको सामने तिनले लौरो उठाएर निल नदीको पानी मेल गाए. तब जम्मै पानी रगत भइहाल्यो. निल नदीका माछाहरू मरे र नदी गनाउन लाग्यो र मिश्रीहरूले नदीको पानी खान सकेनन्. मिश्रको सबै पानी रगत भयो. हामीले सोध्ने प्रश्न भनेको, परमेश्वरले किन निल नदीलाई रगतमा परिणत गरिदिनु भयो? सो फेरि मिश्रको विश्वास अनुसार निल नदी हप्पी देवतासँग जोडिएको थियो. उनीहरूको हप्पी देवताको नाम हप्पी थियो, जसलाई एकदमै उब्जनीका देवता मानिन्थ्यो, समृद्धिको देवता मानिन्थ्यो. निल नदी मिश्रको जीवनको स्रोत थियो. यसबिना न त त्यहाँ उब्जनी सम्भव थियो न त जीवन नै सम्भव थियो. जब परमेश्वरले निल नदीलाई रगत बनाइदिनु भयो, उहाँले एउटा स्पष्ट घोषणा गर्नुभयो, म मात्र परमेश्वर हो, म मात्र परमेश्वर हो। मिस्रीहरूलाई हप्पी देउताले रक्षा गर्न सकेन। जीवनको स्रोत नै मृत्युको कारण भन्यो, जसले प्रमाणित गरिदियो कि सबै थोकमाथि परमप्रभुको अधिकार छ। तर फारोले फेरि मसँग कुरा सुनेनन्। किन? पद 22 फेरि हेर्नुहोस् न। तर मिस्रका जादुगरहरूले पनि आफ्नो गोप्य सिपदर त्यसै गरे। फारोहरूले जसै फारोहरूले जे गरे उनीहरू पनि त्यसै गरे। उनीहरूले पनि नदीलाई रगतमा परिणत गरे। अनि परमप्रभुले भन्नुभयो भने चाहिँ फारोको हृदय कठोर भयो र उनले तिनीहरूको कुरा सुनेनन्। अब दोस्रो विपत्ति, भ्यागुताको विपत्ति, 8:1-15 म 7 पढ्छु। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, गएर फारोलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। तैँले तिनीहरूलाई जान दिनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु, अनि निल नदी भ्यागुताले भरिदिनेछु, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलाङ, तेरा अधिकारीहरूको घर घरमा, र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पिठो मुस्ने आरीहरूमा आउनेछन्। ती भ्यागुताहरू त र तेरा प्रजाहरू र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्। तब परमप्रभु मोसालाई भन्नुभयो, हारूनलाई भन, आफ्नो लौरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस् र मिश्रभरि भ्यागुताहरू आउन। यसले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारेर भ्यागुताहरू निस्केर मिश्र देशै ढाके। तर जादुगरहरूले पनि आफ्ना गोप्य सिपद्वारा त्यसै गरे र मिश्रका भ्यागुताहरू निकाले। कल्पना गर्नुहोस्, तपाईँको ओछ्यानमा भ्यागुता, भान्सामा भ्यागुता, बैठक कोठामा भ्यागुता, यहाँसम्म आरीहरूमा, तपाईँले खाने कफी खाने मगमा भ्यागुता, भ्यागुता जताते भ्यागुता, तपाईँ जहाँ जानुहुन्छ त्यहीँ भ्यागुता कुल्चिराख्नु भएको, देखिरहनु भएको, जताततै भ्यागुतै भ्यागुता। यो केवल केही सङ्ख्या मात्र थिएन, भ्यागुताहरूले जीवनको हरेक हिस्सा ओगटेको थियो यहाँ। र फारोका जादुगरहरूले पनि आफ्नो गुप्त कलाद्वारा भ्यागुता निकाले। तर समस्या के थियो भने, यसपटक भने उनीहरूले भ्यागुता त निकाल्न सके तर हटाउन सकेन। त्यसैले मोसाले सरी फारोले मोसा र हारूनलाई बोलाएर भ्यागुता हटाउन परमप्रभुसँग विन्ती गर्न लगाए र मानिसहरूलाई जान दिने बाचा गरे। मोसाले फारोलाई भने, म कहिले तपाईँको लागि विन्ती गरौँ? फारोले जवाब दिए, भोलि। तर किन भोलि, किन आजै होइन? मलाई लाग्छ फारो यो हेर्न चाहन्थे कि कतै भ्यागुताहरू आफै हराएर जान्छ कि। ए त्यसो भएमा केवल यो परमेश्वरको काम होइन, यो परमेश्वरको काम होइन, यो त संयोग मात्र हो भनेर उसले निष्कर्ष निकाल्न चाहन्थे। त्यसैले मोसाले पद 10 भन्छन्, 8:10 मोसाले भने, तपाईँको वचन अनुसार होस् र तपाईँले जान्नु होला कि परमप्रभु हाम्रा परमेश्वर जस्तो अरू कोही छैन। सो फारोले समय तोके र परमप्रभु परमेश्वरले भोलिपल्ट फारोले भनेको समयमा काम गर्नुभयो। तर फेरि हाम्रो प्रश्न भने, भ्यागुता किन, किन भ्यागुता नै किन? सो फेरि मिश्रकी प्रजनन देवी, ओके, सन्तान उत्पादनको देवी हेकेटको टाउको भ्यागुता जस्तै थियो भन्ने त्यहाँनिर मानिन्छ। परमेश्वरले सारा देशलाई भ्यागुताले ढाकिदिनु भयो र यो देखाउँदै हुनुहुन्थ्यो कि जीवन र प्रजननको देवी मान्ने हेकेट पनि यहोवाको अगाडि शक्तिहीन छिन्। उनले पनि मिश्रलाई हेकेटले मिश्रीहरूलाई यो हेकेटले परमेश्वरको हातबाट बचाउन सकेनन्। तर के फारोले इसरायललाई जान दिए? फेरि पनि जान दिएनन्। जब उनले परिस्थिति सहज भएको देखि उनले आफ्नो हृदय फेरि कठोर पारेको छ फारोले। कचोटि हाम्रो यो स्वभावसँग मिल्छ होइन? हामी पनि कहिले जाने यस्तै हुन्छौँ। जब हामी समस्यामा पर्छौँ, हामी परमेश्वरले पुकार्छ, हे प्रभु यो समस्या हटाइदिनुहोस्, म तपाईँको सेवा गर्नेछु। जब समस्या टर्ने बित्तिकै हामी उहाँलाई बिर्सन्छौँ र आफ्नै धुनमा लाग्छौँ। तेस्रो विपत्ति, भुसुनाको विपत्ति, 16:19। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन, तपाईँको लौरो लिएर जमिनको धुलामा हिर्काउनुहोस् र ती मिश्रभरि भुसुना बनिउन्। तिनीहरूले त्यसै गरे। जब हारूनले लौरो लिएर आफ्ना हात पसारेर जमिनको धुलोमा हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुन लागे, सारा मिश्रभरिको धुलो भुसुनै भुसुना भयो। जादुगरले पनि आफ्ना गोप्य सिपद्वारा भुसुना ल्याउन खोजे तर सकेनन्, मानिसहरू पशुहरूमा भुसुना रहिरहे। तब जादुगर फारोलाई भने यसमा त परमेश्वरको हात छ, तर परमप्रभुले भन्नुभयो भने फारोको हृदय कठोर भयो र उनले तिनीहरूका कुरा सुनेनन्। प्राचीन मिश्रमा फेरि अर्को देवी देवता गेव पृथ्वीका देवता मानिन्थ्यो, देव पृथ्वीका देवता मानिन्थ्यो गेवलाई। तर पृथ्वीको धुलोलाई भूसुनामा परिणत गरेर परमेश्वरले सृष्टि र मिश्रका देवताहरूमाथि फेरि आफ्नो सार्वभौमिकता देखाउनु भयो। यहाँ पनि यस विपत्तिले जादुगरहरूलाई एउटा महत्त्वपूर्ण कुरा महसुस गरायो कि उनीहरूले भने कि यसमा त परमेश्वरकै हात छ यसपटक, किनकि उनीहरूले अब भने मसारहरूलाई नकल गर्न सकेनन् र उनीहरूको गोप्य शक्तिले काम गर्न छाड्यो। अब बिस्तारै बिस्तारै उनीहरू शक्तिहीन हुँदै गयो जस्तो लाग्छ। पहिले परमेश्वरले चान्स दिनुभयो जस्तो लाग्छ सुरु सुरुमा, उनीहरूले प्रयास गर्यो, ए यस्तो त हामी पनि गर्न सक्छौँ नि, मसारहरू के विशेष छ र उनीहरूको ईश्वर के विशेष छ र। तर बिस्तारै बिस्तारै उनीहरू महसुस हुन थाल्यो कि उनीहरूले रङ गलत ईश्वरसँग टक्कर लिइरहेको छ, उनीहरूलाई थाहा हुँदैछ बल्ल बल्ल। अनि उसले महसुस गर्यो कि उनीहरूको शक्तिभन्दा यो बाहिरको आलौकिक काम थियो। त्यही पनि फारोको हृदय फेरि के भयो, कठोरै भयो। र चौथो विपत्ति झिङ्गारको विपत्ति, आठ अध्यायको 20-32 पदसम्म, आठ अध्यायको 24 पदलाई हेर्नुहोस् त विशेष। अनि परमप्रभुले त्यसै गर्नुभयो, फारोको महल उनका अधिकारीहरूका घर घरमा हुल्का झिङ्गारहरू आए र झिङ्गारको कारण मिश्र बर्बाद भयो। र यसपटक फारोको प्रति के अलिकति फरक छ, पद 25 हेर्नुहोस् न। तब फारोले मोसा र हारूनलाई बोलाएर भने, तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलिदान चढाओ। तर मिश्र क्रस गरेर जानु भएन, मिश्रभित्रै रहनु पऱ्यो, मिश्रैभित्र कतै गएर तिमीहरूले गर्न चाहेको कुरा गर। तर मोसाले यो प्रस्ताव स्वीकार गर्दैनन्, यस कुरामा अडिक रहन्छन् कि परमेश्वरको आराधना उहाँले नै आज्ञा गर्नुभएको तरिकाले र उहाँले नै तोकिदिनु भएको स्थानमा गरिनुपर्छ। मोसा भन्छन् कि मिश्र देशमा बलिदान चढाउनु मिश्रको मानिसहरूको नजरमा घृणित काम हुनेछ र उनीहरूले इस्रायलहरूलाई ढुङ्गाले हान्नेछन्। त्यसैले फारोसँग इस्रायलहरूलाई जाने अनुमति दिनुको अर्को कुनै विकल्प बाँकी रहेन। सो फारोले इस्रायलहरूलाई जान दिने वाचा गर्छन्, अन्त मोसाले परमप्रभुसँग विन्ती गर्छन् र ती झिङ्गाहरू फारो घर र देशबाट हट्छन्। तर फारोले फेरि आफ्नो वचन तोड्छ, आफ्नो बाचा तोड्छ, फारोले चिट गर्छ, ती झिङ्गाहरू हटेपछि उनले आफ्नो हृदय फेरि कठोर पार्छन् र मानिसहरूलाई जान दिँदैन। र परमेश्वर फेरि अर्को विपत्ति पठाउनुहुन्छ, गाईवस्तु, सम्पूर्ण गाईवस्तुहरू माथि विपत्ति पठाउनुहुन्छ। 9 अध्यायमा 9:1-7 फेरि परमप्रभुले मसाला भन्नुभयो, फारो कहाँ गयो त्यसलाई भने, परमप्रभु हिब्रूहरूको परमेश्वर यसो भन्नुहुन्छ, तेरा मेरो प्रजालाई मेरो आराधना गर्नलाई जान दिए, तर तिनीहरूलाई जान दिन अस्वीकार गरिस् र अझै रोकिस् भने, खेत मैदानमा भएका तेरा पशुहरू अर्थात् घोडा गधा उठ गाईवस्तुहरू र भेडा बाख्राहरूमाथि परमको हात पर्नेछ र त्यहाँ भयानक रोडी आउनेछ। र त्यस्तै भयो, सबै इस्रायलको बाहेक मिश्र भएको सबै गाईवस्तु मरे। सो मिश्रकै हाथोर देवी जसलाई गाईको रूपमा पूजिन्थ्यो, उनले मिश्रका पशुहरूलाई जोगाउन सकिन। फेरि पनि परमेश्वरले मिश्रको अर्को देवीमाथि देवतामाथि आफ्नो सार्वभौमिकता प्रकट गर्नुभयो। त्यसपछि खटिराको विपत्ति, 9:8-12 फेरि परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, भट्टीबाट आफ्ना मुठीभरि खरानी ल्याऊ र मोसाले फारोको आँखाकै सामु यो आकाशतिर छरिदियोस्। त्यो सारा मिश्रमा मसिनो धुलो भएर मिश्रका सबै मानिस र पशुका खटिरामा शरीरमा खटिरा बन्नेछन्। अनि त्यस्तै भइहाल्यो। फेरि पनि मिश्रमा सेखमेट भन्ने देवी थिए जसले रोगबाट मानिसहरू निको पार्थे, सङ्गाइ दिन्थे, तर यी भयानक खटिराहरू र महामारीलाई रोक्न सकेनन् देवीले र उनीलाई निको पार्न सकेनन्। फेरि पनि रोग विराममाथि परमेश्वर सार्वभौम हुनुहुन्छ, परमेश्वर मात्र चङ्गाइ गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ उहाँले घोषणा गर्दै हुनुहुन्छ। र सातौँ विपत्ति, असिनाको विपत्ति, नौ अध्यायको तेह्रदेखि छब्बिस पदसम्म, बाइसदेखि छब्बिस पदलाई विशेष हेर्नुहोस्। तब परमप्रभुले मोसालाई भन्नुभयो, तेरो हात आकाशतिर पसार र सारा मिश्रभरि असिना परोस्, मिश्रभरिका मानिस पशु बारीमा उम्रने सबैमा असिना बर्सोस्। त मोसाले आफ्नो लहुरो आकाशतिर पसारे र परमप्रभुले गर्जन र असिना पठाउनु भयो र पृथ्वीसम्म बिजुली चम्कियो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनु भयो, असिना पर्यो र बिजुली चम्कियो। यस्तो त मिश्र राष्ट्रको प्रारम्भदेखि भएको थिएन। असिनाले सारा मिश्रभरिका मैदानका मानिस पशु दुवैलाई चुट्यो, असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रुखहरू नाङ्गा पार्यो। केवल इसरायलीहरू भएको गोसेन प्रदेशमा असिना परेन। पद छब्बिसलाई ध्यान दिनुहोस्, अन्तिममा यसलाई हेर्नेछु। तर केवल इसरायलीहरू भएको गोसेन प्रदेशमा असिना परेन। सो फेरि पनि मिश्रमा नटलाई आकाशकी देवी मानिन्थ्यो। तर जब आकाशबाट आगो र असिनाको विनाश सुरु भयो, ती देवीले न त असिनालाई रोक्न सकिन्, न त प्रकृतिको त्यो प्रचण्ड शक्तिलाई नै नियन्त्रण गर्न सकिन्। उनले असिना पछ्याउँदै आएको त्यो विनाश र पछि पूर्वीय बतासले ल्याएको सलको झुन्डलाई मिसबाट मिश्रलाई जोगाउन कति पनि सकिँदैन। फेरि पनि परमेश्वरले मिश्रको अर्को देवीमाथि, अर्को शक्तिमाथि आफ्नो सार्वभौमिकता उहाँले यहाँनिर घोषणा गर्नुभयो। र यसपटक फारोको प्रतिक्रियाले तपाईँलाई अचम्मित पार्न सक्छ। पद सत्ताइसदेखि अट्ठाइसलाई हेर्नुहोस् न, सत्ताइस र अट्ठाइस। तब फारोले मोसा र हारूनलाई बोलाएर भने, यसपल्ट मैले पाप गरेँ, परमप्रभु धर्मी हुनुहुन्छ र म र मेरा प्रजा गलत रहेछौँ। परमप्रभुलाई विन्ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो, म तिमीहरूलाई जान दिनेछु, तिमीहरू अब कति पनि बस्नु पर्दैन। तर विडम्बना, जब फारोले पानी त्यो असिना त्यो गर्जन थामिएको देखे, उनले फेरि पाप गरेर आफ्नो हृदयलाई कठोर पारे र परमप्रभुले मोसालाई भन्नुभयो चाहिँ उनले इसरायललाई जान दिएनन्। फेरि ठ्याक्कै हाम्रो अवस्था जस्तै छ, होइन र कि हामी पनि कहिलेकाहीँ आफ्नो जीवनमा आएको समस्या र दबाबबाट उम्कनको निम्ति परमेश्वरसँग पश्चातापको हामी नाटक गर्छौँ कचोटि। अनि जब त्यो दबाब हट्छ, जीवनमा जब परिस्थितिहरू परिवर्तन हुन्छ, कि हामी फेरि पुरानै बाटोमै फर्किँदैनौँ, कि हामी वास्तवमै फारोभन्दा असल छौँ र। आठौँ विपत्ति, सलहको विपत्ति, दश अध्यायको एक र दुई पद। फेरि परमप्रभु परमेश्वरले परमप्रभुले मोसालाई भन्नुभयो, फारो कहाँ जा, किनकि उनीहरूका बिचमा मेरा यी चिन्हहरू देखाऊ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूको हृदय कठोर गरेको छु, ताकि मैले कसरी मिश्रीहरूको उपहास गरेँ र उनीहरूको बिचमा कस्ता कस्ता चिन्हहरू देखाएँ, सो तैँले आफ्ना छोराछोरीहरूलाई बताउनु, छोरा नातिलाई बताउनु, र परमप्रभु मनै हो भने तँलाई थाहा होस्। त्यसपछि तपाईँ देख्नुहुन्छ सलहले देश परिन्छ। अनि यसपटक भने मोसा र हारून मात्र होइन, फारोका आफ्नै भारदारहरूले पनि उनलाई सम्झाउन थाल्छ, अति भयो अब त जान दिनुहोस्। उनीहरू बिन्ती गर्छ कि मिश्र देश उजाड भइसकेको छ, अब हे महाराज इसरायललाई जान दियोस्। तर उसको विपरीत फारोले फेरि फारोले आफ्नो हृदय कठोर बनाएको छ, ऊ अझै अन्धो, अझै हठी र अहङ्कारी नै रहन्छन्। जस्तो फारोको अगाडि जे छ त उसले देख्नै सकिरहेको छैन, उसको अगाडि यस्तो फोर्स हुनुहुन्छ, यस्तो परमेश्वर हुनुहुन्छ जसको उसले सामना गरिरहेको छ, त्यो उसले बुझेकै छैन। विपत्ति पछि अर्को विपत्ति यहाँनिर फारोले सामना गरिरहेको, देश उजाड भइसकेको छ। जब फारोले ओके जाने म दिन्छु तर जानेहरू चाहिँ को हो भनेर सोद्धाखेरि, हामी हाम्रो केटाकेटी बुढाबुढी छोराछोरी गाई भेडा बाख्रा गाई बस्तुहरू सबै लिएर हामी जानेछौँ भनेर भनिसकेपछि फारोलाई शङ्का लाग्छ कि दालमे कुस्कालाई यिनीहरू केवल त्यहाँनिर तिन दिनको यात्रा आराम गर्नलाई मात्र जानु खोजिरहेको होइन, यिनीहरू कहिले नफर्किने गरी यिनीहरू मिश्र छाड्नेवाला छन् भन्ने कुरा अब फारोलाई थाहा भयो। त्यसपछि फारोले फेरि आफ्नो हृदय कठोर पारे र यस समय हारून र मोसालाई आफ्नो उपस्थितिबाट लखेटिदिए। त्यसपछि सलहको विपत्ति आउँछ र चौध पद र पन्ध्र पदलाई हेर्नुहोस् न, चौध र पन्ध्र पद। अनि सलहरू मिस्रमा आए र सारा देशभरि हुल्काहुलमा बसे। त्यतिका सलहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिन नै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका देशका सब सागपात र रुखका सबै फलहरू खाइहाले। मिस्रभरि हरियो परियो केही रहेन, मिस्र उजाड भइसक्यो हेर्दा हेर्दै। फेरि पनि आकाशकी देवी नटले, पूर्वीय बतासले ल्याएको त्यो हुल्का हुल सहलह रोक्न सकिनन् र मिश्रलाई बचाउन सकिनन्। तब म फारोले मोसारहरूलाई बोलाएर झट्टै बोलाउन पठाएँ र उनले भने, मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरेँ, यसकारण म बिन्ती गर्छु, फेरि मेरो पाप क्षमा गर। यसपालि आइम नट चिटिङ दिस टाइम, होइन, भन्दैछ कि परमप्रभु आफ्नो परमेश्वर बिन्ती गर र उहाँले ममाथि आइलगेको यो विपत्ति मबाट हटाइदिउ। तपाईँले याद गर्नुभयो, फारो आफ्नो देवी देवतालाई पुगेर रहेको छैन। फारोले मोसारहरूलाई बोलाइरहेको छ, भनिरहेको छ कि तिमीहरूको परमेश्वरलाई भनिदेऊ यो विपत्ति, यो विपत्ति मबाट हटाइदिउन्। तर जब सलहरू हटाइन्छ, फारोले फेरि आफ्नो हृदय कठोर पार्छन्। उनले इस्रायललाई जान दिँदैनन्। किन? किनकि परमप्रभुले फारोको हृदय कठोर पारिदिनु फेरि पनि। अनि यहाँ हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। यस्तो होइन कि फारो इस्रायललाई जान दिन इच्छुक थिए र अचानक परमेश्वरले उसको इच्छा बदलिदिनु भयो, त्यो भइरहेको छैन यहाँ। बरु यस्तो देखिन्छ कि परमेश्वरले न्यायलाई हटाइदिएर, सल हटाइदिएर, भ्यागुता हटाइदिएर फारोको हृदयलाई कठोर पारिदिनु भयो, परिस्थितिलाई सहज बनाइदिनु भयो। सो मिश्र देशबाट हरेक सलहलाई हटाएर स्थिति पूर्ण रूपमा पहिलेको जस्तै उहाँले बनाइदिनु भयो। अनि फारोको हृदय त्यसरी कठोर भएको छ। फारोले राहत महसुस गरे र उसले फेरि ठ्याक्कै त्यही पल जब दण्ड हट्यो, परमेश्वरबाटको न्याय हट्यो, उनको हृदयमा भएको पाप र त्यो घमण्ड फेरि जागृत भयो, फेरि उठ्यो। र अन्तिम विपत्ति हामी नौ विपत्तिसम्म मात्रै हेर्छौँ, दसौँ विपत्तिलाई हामी अर्को हप्ता हेर्छौँ, आज हामी नौसम्म मात्रै हेर्छौँ। अन्तिम विपत्ति, अन्धकारको विपत्ति, 21 पददेखि। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, तेरो हात आकाशतिर पसार र मिश्रमा अँध्यारो भइजाओस्, छाम्दा थाहा पाउने जस्तो अन्धकार होस्। अनि मोसाले आफ्नो हात आकाशतिर पसारेर सारा मिश्रमा 3 दिनसम्म निष्पट अन्धकार भयो। 3 दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो, तर सारा इस्रायलले बसेको ठाउँहरूमा भने उज्यालै रह्यो। तब फारोले मोसालाई बोलाउन पठाए र भने, जाओ तिमीहरू आफ्नो परमप्रभुको आराधना गर, केवल तिमीहरूका भेडा बाख्रा र गाईबस्तुहरू छोडिराख, तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊ। तर मोसाले भने, परमप्रभु हाम्रो परमेश्वरको निम्ति बलि गर्नलाई तपाईँले हाम्रा हातमा बलिका सामग्री र होम बलि लिन पनि दिनुपर्छ, हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन् र एउटा खुर पनि पछि छोडिनुहुन्न, तिनीहरूमध्येकै कुनै हामीले परमप्रभु आफ्नो परमेश्वरलाई पुज्नलाई चढाउनु पर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैन तबसम्म हामीलाई थाहा हुँदैन कि के चढाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ। तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनु भयो र तिनीहरूलाई जान दिन उनी राजी भएनन्। तब फारोले मोसालाई भने, मेरो सामुनिबाट गइहाल, होसियार बस, मेरो सामुने फेरि देखा नपर, किनकि जुन दिन तैँले मेरो मुख हेर्लास् त्यो दिन त मर्नेछस्। मोसाले भने, तपाईँले भन्नुभयो जस्तै होस्, म फेरि कहिले तपाईँको मुख हेर्ने छैन। मिश्र देशमा रा नाउँ गरेका सूर्य देवता थिए, जसलाई उज्यालो दिने, जीवन बचाउने मुख्य शक्तिको रूपमा पुजिन्थ्यो। तर जब 3 दिनसम्म मिश्रलाई भयानक अन्धकारले ढाक्यो, तब उनी कहाँ थिए? उसले किन त्यो अन्धकारलाई हटाउन सकेन? फेरि परमेश्वरले फेरि आफ्नो सार्वभौमिकता यहाँनिर घोषणा गरिदिनुहुन्थ्यो, किनकि त्यो अन्धकार कुनै प्राकृतिक घटना थिएन। इस्रायलको परमेश्वरले नै ज्योतिलाई रोकिदिनु भएको थियो, उहाँ नै अन्धकारमाथि पनि शासन गर्ने सार्वभौम परमेश्वर हुनुहुन्छ यहाँनिर। र प्रिय, जब परमेश्वरले निभाउनुहुन्छ, कसैले पनि बाल्न सक्दैन, र जब परमेश्वरले बाल्नुहुन्छ, कसैले पनि निभाउन सक्दैन। न मिश्रका कुनै देवताले यो गर्न सके, न त संसार कुनै शक्तिले यो गर्न सक्छ। सुखी यो संसारमा कुनै यस्तो देवता छ जसले इस्रायलका परमेश्वर, बाइबलका परमेश्वरलाई चुनौती दिन सकोस्? परमप्रभु मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँको कुनै प्रतिद्वन्दी छैन। अनि यो विपत्तिहरूद्वारा उहाँले यही घोषणा गर्नुभएको छ, र त्यही कुरा आज हामीले सिकिरहेको छौँ कि परमप्रभु मात्र एकमात्र साँचो परमेश्वर हुनुहुन्छ र सबै थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ। त्यसैले हामीले उहाँको मात्र हामीले आराधना गर्नुपर्छ, उहाँको मात्र हामीले भय मान्नुपर्छ। आज वचनको तेस्रो बुदा, उहाँ मात्र हाम्रो श्रद्धा भएर आराधनाको योग्यको हुन्छ। He alone is worthy of our fear and worship. यदि परमप्रभु मात्र एकमात्र सत्य परमेश्वर हुनुहुन्छ र उहाँ नै सृष्टि प्रकृति देवी देवताहरू सबै शक्तिहरू राष्ट्रहरू मानिसहरू र जीवनका सानाभन्दा साना विवरणमाथि पनि सार्वभौम हुनुहुन्छ भने उहाँ मात्र हाम्रो श्रद्धा हाम्रो भय र आराधनाको योग्यको हुनुहुन्छ। परमेश्वर यो चाहनु कि अब हामी उहाँलाई छाडेर अरू कुनै शक्तिसँग डराउँ। आज हामीले सिक्नुपर्ने कुरा यही हो, हामीले उहाँलाई मानिसहरूभन्दा बढी प्रकृतिभन्दा बढी र अरू कुनै अदृश्य शक्तिहरूभन्दा बढी आदर गर्नुपर्छ, भय मान्नुपर्छ। जब हाम्रो हृदयमा परमेश्वरको साँचो भय बस्छ तब संसारका अन्य सबै डरहरू आफै हराएर जान्छन्। मलाई थाहा छ हामी विभिन्न धार्मिक पृष्ठभूमिबाट आएका छौँ। जब हाम्रो जीवनमा समस्या आउँछ, हाम्रो खेतीपातीमा हाम्रो जागिरमा हाम्रो घर परिवारमा समस्या आउँछ, हामी अक्सर ती समस्यालाई अनेक तरिकाले व्याख्या गर्न हामी कोसिस गर्छौँ। कसैलाई लाग्न सक्छ कुनै देउता रिसाएका छन्, सायद देउता रिसाए, सायद मेरा पुर्खा मेरो पितृ रिसाए, सायद मैले धर्म परिवर्तन गरेकोले गर्दा मेरो जीवनमा यस्तो आएका छन्, अथवा कसैले श्राप दिए, अथवा मैले हिजो खाना खाँदै गर्दाखेरि फलानाले हेरेको थियो त्यसकारण सायद मेरो पेट दुखिरहेको छ। अझै पनि क्रिस्चियनहरू भएर हामी यो विश्वास गर्छौँ, तर आजबाट हामीले के सिकिसकेको छौँ भने यो विपत्तिबाट के सिकिसकेको छौँ कि परमेश्वर सार्वभौम हुनुहुन्छ, सबै सबै देवी देवताहरूमाथि सबै शक्तिहरूमाथि उहाँ सार्वभौम हुनुहुन्छ, सबै प्रकृतिमाथि सबै कष्टमाथि। म निश्चित छु कि जब मिश्रमाथि विपत्तिहरू आए त्यहाँका मानिसहरूले पनि त्यसरी नै सोचिरहेका थिए होला, सायद पानी रगत हुँदा उनीहरूले हप्पीलाई खुसी पार्न बलि चढायो होला, सायद हप्पी देउता रिसायो होला, भ्यागुताको थुप्रो देख्दा सायद हेकेट देवी रिसायो होला, त्यसकारण उनलाई खुसी पार्न उनीहरूले प्रयास गरे होला, धुलो भुसुना भन्दा पृथ्वीको देउता गेब अप्रसन्न भयो भने उनले सोचे होला। विपत्ति आउँदा मिश्रका मानिसहरू आफ्नो देउताहरूको मुख ताके, तर त्यहाँ केवल मौनता थियो, असफलता मात्र थियो। महामारी फैलिँदा उनीहरूले हाथर र सेखमेटको शरण लिए होला, तर अन्धकार छाउँदा र अन्धकार छाउँदा सूर्य देवता राको र उनीहरूले यो बुझ्न सकेनन् कि इस्रायलका जीवित परमेश्वरले यी सबै मिथ्या शक्तिलाई न्याय गरिराख्नु भएको थियो। र तर तपाईँले आज देखिसक्नु भएको छ, तपाईँले देख्नुभएको छ, परमप्रभु मात्र साँचो परमेश्वर हुनुहुन्छ, सृष्टिको हरेक कण उहाँकै शासनभित्र छ र उहाँको अनुमति बिना केही पनि हुँदैन। त्यसैले प्रियहरू हाम्रो लागि भनेको पाठ भनेको अब एक अन्य कथित शक्ति वा देवी देवताहरूसँग डराउन छोडिदिनुहोस्। तपाईँ यहोवा परमेश्वरलाई बुझ्नुहुन्छ, यहोवा परमेश्वरलाई तपाईँ चिन्नुहुन्छ, उहाँभन्दा माथि शक्तिशाली कोही छैन, सबै उहाँ मुनि छ। अन्य शक्तिहरूलाई अन्य आत्माहरूलाई अन्य 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 अदृश्य कुराहरूलाई महत्त्व दिन र उनीहरूको डरमा बाँच्न छोडिदिनुहोस्। अब परमेश्वरको इच्छा बिना तपाईँलाई केही पनि हुनेवाला छैन, उहाँको उहाँभन्दा शक्तिशाली अरू कोही छैन। तपाईँ अब अन्य शक्तिको दयामा बाँचिराख्नु पर्दैन, मनसाउनु पर्दैन, अन्डा मनसाइराख्नु पर्दैन, तपाईँ अन्य शक्तिको दयामा बाँच्नु पर्दैन, तपाईँ जीवित परमेश्वरको सुरक्षामा हुनुहुन्छ। हामी नानीहरूलाई आँखा नलाओस् भनेर होइन प्रायः हाम्रो समाजमा गाजर लगाइदिएको देख्छौँ हामी। क्रिस्चियनहरूलाई कति लाउनु मन लागेको छ होला मलाई थाहा छैन। फ्रीहरू परमेश्वरले हाम्रो सुरक्षा कायम राख्नुहुन्छ, कसैले देख्दैमा कसैले श्राप्दैमा केही हुनेवाला छैन भन्ने कुरा तपाईँले देखिसक्नु भयो यहाँ। खोइ त मिश्रका देवी देवताहरू जब परमेश्वर आफ्नो हात उठाउनु भयो कसले रोक्न सक्यो? त्यसकारण प्रियहरू परमेश्वर मात्र हाम्रो आराधनाको योग्य हुनुहुन्छ, परमेश्वर मात्र हाम्रो भयको योग्य हुनुहुन्छ, परमेश्वर मात्र हाम्रो श्रद्धाको योग्य हुनुहुन्छ, उहाँ मात्र हाम्रो आज्ञाकारिताको योग्य हुनुहुन्छ। तर परमेश्वर भए मान्नु भने के हो? परमेश्वर भए मान्नु भनेको उहाँसँग तर्सिनु होइन, आतङ्कमा जिउनु होइन, यसको अर्थ हाम्रो जीवन उहाँको पूर्ण अधिकारलाई स्वीकार गर्नु हो। हामी राजा होइनौँ, फारोले जस्तो प्रश्न गर्नु छोड्नु हो, ईश्वर को हो र म उसको आज्ञा मानौँ होइन, उहाँलाई उहाँको अधिकारलाई सुम्पन्न हो, उहाँलाई उच्च सम्मान दिनु र उहाँको उहाँप्रति समर्पित जीवन जिउनु। सो डु नट ट्राई टु मेस विथ हिज गड। यो इस्रायलको परमेश्वरसँग टक्कर लिन नखोज्नुहोस्, उहाँको पवित्र क्रोधलाई नजगाउनुहोस्। जुन न्याय मिश्रमाथि आए त्यो न्याय जीवित परमेश्वरलाई तुच्छ ठान्ने हरेक माथि आउनेछ। एक पटक मिश्रको त्यो विनाशलाई कल्पना गर्नुहोस्, तपाईँ के देख्नुहुन्छ? त्यो 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 त्यतिखेरको त्यो सहरलाई तपाईँ अहिले पिक्चर गर्ने, इमेजिन गर्ने कोसिस गर्नुहोस् त। परमेश्वरको न्यायको भारले पूर्ण रूपमा थिचिएको र ध्वस्त भएको एउटा राष्ट्र तपाईँ देख्नुहुन्छ। मिश्र उजाड भएको देख्नुहुन्छ। उनीहरूले गलत शक्तिसँग टक्कर लिए। इस्रायलको परमेश्वर याहवे कुनै खेलाकची गर्ने घरेलु देवता हुनुहुन्नथ्यो। उहाँ सार्वभौम परमप्रभु हुनुहुन्छ र उहाँको अगाडि मिश्रको शक्ति धुलो पिठो भएको छ। अब पानीले जीवन दिँदैन, गाईवस्तुले सेवा गर्न छोडिसकेको, ज्योति अन्धकारमा बदलिएको छ, जीवन खरानी भएको छ, सबै भातङ्ग भएको छ, सारा मिश्रमा केवल अस्तव्यस्तता, अन्धकार र मृत्यु मात्र छ। कुनै समयको शक्तिशाली साम्राज्य अब धुलोमा परिणत भएको छ। मिश्र कस्तो कार्य लाग्दो इतिहास, परमप्रभुको विरोध गर्दा र उहाँको न्यायलाई हलकर्पण लिँदा यस्तै परिणाम भोग्नुपर्ने हुन्छ। तर दुःखको कुरा, आज पनि मानिसहरू परमेश्वरको न्यायको चेतावनीलाई हल्का रूपमा लिन्छन्। परमेश्वरको उपस्थितिलाई, अस्तित्वलाई त स्वीकार्छन् मान्छेले, तर परमेश्वर न्याय परमेश्वर भएको, पवित्र परमेश्वर भएको, आज्ञाकारी तर आराधना माग गर्ने परमेश्वर भएको उनीहरूलाई कति पनि मन पर्दैन। त्यसकारण मानिसहरू अझै पनि प्रश्न गर्छन् कि परमप्रभु को हुनुहुन्छ र मैले उहाँको आज्ञा मान्ने? तर परमेश्वरले त्यो प्रश्नलाई बिना उत्तर, बिना जवाब छोड्नुहुन्न। परमेश्वरले हरेक प्रश्नको जवाब दिनुहुन्छ। फारोको प्रश्नको जवाब दिनुभयो परमप्रभु को, र फारोलाई उहाँले जवाब दिनुभयो। यो कुरा फारोलाई एकदम भारी परेको छ। फेरि परमेश्वरले हरेक प्रश्नको जवाब दिनुहुन्छ। मिश्र यसको एउटा जीवित साँची हो मित्र। केवल मिश्रको घटेको यो घटना इतिहास मात्र होइन, यो त आउन लायक भएन, न्यायको एउटा चेतावनी पनि हो। मिश्रले संसारलाई बुझाउँदछ, यो संसार जसले परमेश्वरको विरुद्धमा विद्रोह गर्छ, पाप गरिरहेको छ, त्यो अन्तत मृत्यु र अन्तिम न्यायतर्फ अगाडि बढिरहेको छ। यी हामीले हेरेको विपत्तिहरू केवल सङ्केत मात्र हो। दे आर जस्ट साइन पोस्ट, अल द फ्लेक्स वी स, दे आर साइन पोस्ट। योभन्दा पनि महान, एकदमै भयानक त्यो त्यो विपत्तितर्फ अर्थात् न्यायतर्फ औलाइरहेका छन्। परमेश्वरको अन्तिम न्यायतर्फ, अनन्त न्यायतर्फ। अनि येसुले त्यो न्यायको बारेमा चेतावनी दिनुभएको छ। अब भर्खरै हामीले पढ्यौँ कि येसु आफैले त्यो न्याय गर्नुहुनेछ। यदि तपाईँ आज यहाँ आउनुहुन्छ, अझै पनि ख्रिस्टलाई तपाईँ इन्कार गरिरहनु भएको छ भने, प्रियहरू, मिश्रमा देखिएको त्यो विनाश तपाईँको भविष्य हो। येसुलाई इन्कार, येसुलाई विश्वास नगर्ने प्रत्येकको भविष्य हो। फारोको पतन तपाईँको लागि एउटा चेतावनी हो। एक दिन बाइबलको परमेश्वरले तपाईँको पाप र विद्रोहको हिसाब माग्नुहुनेछ। किन? किनभने परमेश्वरले तपाईँलाई बनाउनु भएको, परमेश्वरले हामी सबैलाई बनाउनु भएको छ, र हामी सबैबाट, तपाईँबाट, मबाट, हामी सबैबाट आराधना र आज्ञाकारीको माग गर्ने उहाँसँग सम्पूर्ण अधिकार छ। तर फारोले जस्तै हामी सबैले भनेको छौँ कि परमप्रभु को र मैले उहाँको आज्ञा मान्ने, हामीले परमेश्वरलाई तिरस्कार गरेका छौँ, हामीले उहाँको भय मानेको छैनौँ, हामी आफै परमेश्वर बन्न खोजेको छौँ, हामीले आदम र हब्बाको पाइला पछ्याउँदै परमेश्वरबाट स्वतन्त्र हुने घोषणा गर्यौँ, हामी आफ्नै शर्तमा परमेश्वर जस्तो बन्न खोज्यौँ, र आदम र हब्बाले जस्तै हामी पनि अब हामी पनि न्यायको योग्य छौँ, हामी मृत्यु र परमेश्वरको उचित दण्डको योग्यको छौँ। तर मित्रहरू, हामीले त्यहाँ आशा छ, जसरी मिश्रमा पनि त्यहाँ आशा थियो, मिश्रमा पनि त्यहाँ आशा थियो, न्यायको बिचमा पनि त्यहाँ एउटा सुरक्षित ठाउँ थियो। अघि मैले भन्दै थिएँ, याद गर्नुहोस्, दशदेखिको 23 पद, गोसेन भन्ने ठाउँ, दशदेखिको 23 पद हेर्नुहोस् त एकपल्ट। अन्धकार 3 दिनसम्म न त कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो, तर सारा इस्रायल बसेको ठाउँमा भने उज्यालै रह्यो। त्यसरी नै आज ती मानिसहरूको लागि आशा छ। गोसेनमा आशा थियो भने आज गड म्यान येशु ख्रिस्टमा आशा छ। उहाँ हाम्रो शरण स्थान हुनुहुन्छ, उहाँ हाम्रो ज्योति हुनुहुन्छ, उहाँमा मुक्ति छ। अनि येशु ख्रिस्टमा परमेश्वरको सबै विपत्तिहरू वास्तवमा येशु ख्रिस्टमा पुरा भइसकेको छ। सबै विपत्तिहरू ख्रिस्ट आफैले सोचिदिनु भएको छ। क्राइस्ट हेज टेकन अल द प्लेग्स अफ गड। नो थिङ्क अबाउट द 9th प्लेग, नौ विपत्तिको बारेमा सोच्नुहोस् त। सारा मिश्र देश अन्धकारले भरिएको थियो। त्यो अन्धकार केवल न्यायको माध्यम मात्र थिएन, बरु परमेश्वरको न्यायको एउटा सङ्केत पनि थियो। र मित्र, आजभन्दा 2000 वर्ष अघि संसारमा फेरि एकपल्ट त्यस्तै अन्धकार छाएको थियो, त्यस्तै अन्धकार। परमेश्वरले फेरि न्याय गर्दै हुनुहुन्थ्यो, तर यसपटक उहाँको न्याय मिश्रमाथि होइन, मानिस जातिमाथि होइन, बरु उहाँकै आफ्नो पुत्र येशु ख्रिस्टमाथि खनिरहेको थियो। जब परमेश्वरको पुत्र येशु ख्रिस्ट क्रुसमा झुन्डिँदै हुनुहुन्थ्यो, त मिश्रमा जस्तै, मिश्रमा 3 दिन अन्धकार भएको थियो, 3 घन्टासम्म सारा पृथ्वीमा अन्धकार छायो। तर त्यो न्याय येशु ख्रिस्टमाथि किन पर्यो? किनकि उहाँ हाम्रो ठाउँमा खडा हुनुभयो, उहाँ हाम्रो बदली, त्यो साटो प्रतिस्थापन बन्नुभयो। उहाँले परमेश्वर क्रोधलाई सहनुभयो ताकि हामीले अब नरकको आगोमा सदैव त्यो दण्ड भोग्नु नपरोस् भनेर हाम्रो सट्टामा ख्रिस्टमाथि परमेश्वरको न्याय पर्यो। र टिम च्यास्टरले भने चाहिँ क्रुसमा परमेश्वरको पुत्र स्वयं छत विच्छत हुनुभयो ताकि हामी फेरि नयाँ बन्न सकौँ। एट द क्रस गॉड द सन वाज अनमेड सो द्याट वी माइट बी रिमेड। तर उहाँ मरेको मरेको हुनु भएन, येशु ख्रिस्ट उहाँ गाडिनुभयो, त्यस दिन फेरि उहाँ जी उठ्नुभयो र उहाँले नयाँ सृष्टिको सुरुवात गर्नुभयो। त्यस कारण बाइबलले भन्दछ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, यदि कोही ख्रिस्टमा छ भने अथवा ख्रिस्टमा उनीहरूलाई अब दण्डको आज्ञा छैन। सुमित्रहरू, आफ्नो पापबाट फर्किनुहोस्, आफ्नो विद्रोहबाट फर्किनुहोस्, आफ्नो हृदयलाई कठोर नबनाउनुहोस्, परमेश्वरको आवाज सुन्नुहोस्, आफूलाई नम्र बनाउनुहोस्, परमेश्वरको न्यायबाट बस्नको लागि ख्रिस्टमाथि भरोसा गर्नुहोस्, ख्रिस्टमाथि भरोसा गर्नुहोस्। मित्र, फारोले जस्तै परमेश्वरलाई व्यवस्था गर्ने कुनै भूल गर्दै नगर्नुहोस्, उहाँको पवित्र न्यायलाई हल्का रूपमा नलिनुहोस्। हुन त हामी सबै फारो चाहिँ न्यायको योग्य छौँ, तर परमेश्वरले उहाँको दयामा हामीलाई नष्ट गर्नुभएको छैन। यदि तपाईँ यहाँ आउनुहुन्छ तर तपाईँ ख्रिस्टमा भरोसा गर्नुहुन्छ भने, तपाईँ ख्रिस्चियन हो भने, परमेश्वरले मिश्र र फारोलाई गर्नुभएको न्याय देखेपछि तपाईँको हृदय अब कृतज्ञताले आराधनाले भरिनुपर्छ। किनकि उहाँले हाम्रा पापअनुसार हामीलाई दण्ड दिनु भएन, न त हाम्रो अधर्म अनुसार हामी बदला नै लिनुभयो। वास्तवमा हामी पनि त्यही न्यायको योग्य थियौँ, तर ख्रिस्टमा हामीले कृपा पाएका छौँ। त्यसैले उहाँको भय मान्नुहोस्, केवल ख्रिस्टको भय मान्नुहोस्। उहाँलाई नचिन्ने मानिसहरूको जस्तो त्रास र आतङ्कमा होइन, बरु उहाँलाई एक असल पिताको रूपमा श्रद्धा गर्नुहोस्, जसले तपाईँलाई प्रेम गर्नुहुन्छ र सधैँ तपाईँको भलो चाहनुहुन्छ। आफ्नो सारा जीवन उहाँको श्रद्धामा र भय र भक्तिमा बिताउनुहोस् र उहाँप्रतिको त्यो पवित्र भय तपाईँको दैनिक जीवनमा देखिनुपर्छ। तपाईँको घरमा, तपाईँको काम गर्ने ठाउँमा, वैवाहिक सम्बन्धमा, कलेजमा देखिनु पर्दछ। तपाईँको हरेक व्यवहारले देखाओस् कि परमप्रभु मात्र साँचो परमेश्वर हुनुहुन्छ, जो सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। त्यसैले उहाँको मात्र भय र आराधनाको योग्य हुन्छ, त्यसैले उहाँ मात्र हाम्रो भय र आराधनाको योग्य हुन्छ। ती विपत्तिहरूको मुख्य उद्देश्य तपाईँलाई थाहा छ कि परमप्रभुको पवित्र नाउँ सारा पृथ्वीभरि घोषित होस् र सबैले उहाँलाई चिनुन्, उहाँको भय मानुन्। तपाईँ परमेश्वरको नाउँ घोषणा गर्ने व्यक्ति बन्नुहोस्। यदि तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ, या तपाईँ आफूलाई क्रिस्चियन ठान्नुहुन्छ तर परमेश्वरलाई गम्भीरतापूर्वक लिनुहुन्न, तपाईँ परमेश्वर नभए जस्तै गरी जिइरहनु भएको छ, हेर्दाखेरि प्र्याक्टिकल एथिस्ट, परमेश्वर हुनुहुन्छ भने स्वीकार हुन्छ तर तपाईँको जिआईले कति पनि परमेश्वरको अस्तित्वलाई र परमेश्वरको न्यायलाई गम्भीर रूपमा लिएर देखाउँदैन भने, तपाईँ आफ्नो पापलाई हल्का ठान्नुहुन्छ, विश्वासमा तपाईँ स्थिर हुनुहुन्न, लापरवाह हुनुहुन्छ, म तपाईँलाई चेतावनी दिन चाहन्छु, जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। यी परमेश्वरलाई हल्का रूपमा नलिनुहोस्, उहाँसँग खेलाकाजी गर्न मिल्दैन, उहाँ भस्म बार्ने आगो हुनुहुन्छ। प्रस्ताव गर्नुहोस् र तपाईँ नाश हुनुहुने छैन, प्रस्ताव गर्नुहोस् र तपाईँ नाश हुनुपर्ने छैन, किनकि तपाईँका मुक्तिदाता ख्रिस्ट तपाईँको सट्टामा पहिले नाश भइसक्नु भएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ।